नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी उत्तम पाण्डे र म श्रेया नेपाल। आज मिति 2082 साल भदौ 11 गते बुधबार, भाद्र शुक्ल पक्ष चतुर्थी तिथि, तदनुसार अगस्त 27 तारीक सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। वर्षेनी बढ्दै बाँझो जग्गा शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। हरेक वर्ष कृषिजन्य वस्तुको आयात बढ्दै गएको अवस्थामा अहिले मुलुकभरि 60.5 हजार हेक्टर खेतीयोग्य जमीन बाँझो रहेको पाइएको छ। खाद्यान्न आयातमै वर्षेनी अरबौं रूपियाँ विदेशी अवस्थामा रहे पनि बाँझो जमीनमा कसरी खेती गर्ने वा त्यस्तो जमीनमा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने कुनै कार्यक्रम वा योजना छैन। बाँझो जग्गामा पुनः खेती नगर्नु र हरेक वर्ष बाँझो जग्गा बढ्दै जाँदा त्यसले खाद्यान्न उत्पादनमा समस्या देखिनुका साथै खाद्यान्न खरिदमै वर्षेनी खरबौं रूपियाँ विदेशीधा मुलुकको अर्थतन्त्रमा नै नकारात्मक असर पर्न थालेको छ। बाँझो जग्गा बढ्दै जाँदा खाद्यान्न आयात पनि बढ्दै गएको छ। तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डाक्टर हरिबहादुर केसीले 3 वर्षभन्दा बढ़ी समयदेखि खेती नभएको कृषियोग्य जमीन मुलुकभरि 60.5 हजार हेक्टर पुगेको जानकारी दिनुभयो। पहिला खेती भएको तर खेती गर्न छोडेको जग्गालाई अस्थायी बाँझो जग्गाका रूपमा परिभाषित गरिएको छ। मुख्य खाद्य बालीका रूपमा रहेको धानको आयात एक वर्षमै दोब्बरले बढ़ेको देखिन्छ। गत आर्थिक वर्ष 2081-82 40 अर्ब रूपियाँको धान आयात भएको थियो भने त्यसअघिको आर्थिक वर्ष 2080-81 22 अर्ब रूपियाँको धान आयात भएको थियो। बाँझो जग्गाको समस्या मुलुकभरि नै रहेको बताउँदै वहाँले गाउँघर छोडेर शहर पस्ने, विदेश जाने लगानीको अनुपातमा नाफा नहुनु, कृषि कर्म महँगो हुँदै जानु, उत्पादित वस्तुको बजार समस्या लगायत कारणले खेतीपातीप्रति आकर्षण घट्दा बाँझो जमीन बढ्दै गएको उहाँको धारणा छ। खेतीयोग्य जग्गा खण्डित हुँदै जानु, चक्लाबन्दी गरेर एकीकृत खेती गर्न नसक्नुले समेत बाँझो जग्गा बढ़दै गएको उहाँको ठम्याइ छ। वर्षेनी बढ़दै बाँझो जग्गा, गोर्खापत्र दैनिकबाट यो खबर लिएका हौं। गाउँघरबाट हराउँदै ढिकी र जाँतो, यो खबर पनि गोर्खापत्र दैनिकबाट लिँदैछौ। एक दशक अगाडिसम्म बागलुङका गाउँघरमा कुटानी पिसानीका लागि परम्परागत उपकरण ढिकी जाँतो प्रयोग गरिन्थ्यो। धान मकै कुट्न, ढिकी र चामल, कोदो गहुँ लगायतका अन्न पिस्न जाँतो प्रयोग गरिन्थ्यो। घरमा ढिकी र जाँतो अनिवार्य अंग जस्तै थिए, तर अचेल गाउँघरमा ढिकी लोप भइसकेको छ भने जाँतो पनि धेरै घरको कुनामा थन्किएको देखिन्छ। केही ठाउँमा त ढिकी जाँतो संग्रहालयमै सीमित भएका छन्। ढिकी र जाँतो केवल पिस्ने कुट्ने साधन मात्र थिएनन्, नेपाली समाजको आत्मनिर्भर जीवनशैली झल्काउने औजार थिए। हरेक घरमा बिहानीको शुरूआतमा ढिकीको धुमधुम आवाज गाउँभरि गुन्जिन्थ्यो। त्यो आवाज आफैमा घरको जागरण जस्तै लाग्थ्यो, तर अहिले आधुनिक प्रविधिको विकाससँगै कुटानी पिसानीका लागि आधुनिक मिल आएपछि ढिकी जाँतो प्रतीकको आश्रय घट्दै गएको छ। मानिस उत्पादनमुखी भन्दा पनि बाहिर बजारबाट आउने चामल, दाल लगायत सामग्री प्रयोग गर्ने भएकाले पनि ढिकी जातोको चलन हराउँदै गएको स्थानीय बासिन्दा बताउँछन्। गाउँघरबाट हराउँदै ढिकी र जातो, बागलुङको प्रसंग गोर्खापत्र दैनिकले छापेको हो। हैजाका कारण वीरगंज छाड्दै सर्वसाधारण, नागरिक दैनिकबाट यो खबर लिँदैछौ। वीरगंजमा हैजा फैलिएपछि सर्वसाधारण त्यहाँबाट पलायन हुन थालेका छन्। डेरामा बस्ने, अन्यत्र घर भएका र सानोतिनो व्यापार गरी बस्नेहरूले हैजाका कारण वीरगंज छाड्दैछन्। वीरगंज महानगरपालिकामा शुक्रबारदेखि झाडा पखाला र हैजा फैलिएको छ। हैजाले फैलिँदै गएपछि वीरगंजमा किनमेल, उपचार र अन्य कामका लागि जानेको संख्यामा पनि कमी आएको छ। वीरगंजका सड़कमा हुने भीड़भाड़ पातलिएको वड़ा नम्बर 11 बासिन्दा पंकज मिश्रले बताउनुभयो। उहाँले भन्नुभयो, सधैँ भरिभराव रहने र बाटो काट्न मुस्किल हुने मोदलीमा अहिले निकै कम मान्छे देखिएका छन्। हैजा लाग्ने डरले बाल बच्चा सहित वीरगंज छाडेको बारा देवताल गाउँपालिका दुईकी प्रमशीला देवीले बताउनुभयो। हैजाका कारण वीरगंज छाड्दै सर्वसाधारण नागरिक दैनिकले खबर बनाएको छ। हैजाकै प्रसंगलाई कान्तिपुर दैनिकले पनि भित्री पृष्ठमा छापेको छ। अझै नियन्त्रण भएन हैजा संक्रमण, 25 संक्रमित थपिए, शिक्षण संस्था थप 3 दिन बन्द गर्ने निर्णय शीर्षकमा वीरगंजमा हैजाको संक्रमण नियन्त्रणमा आउन सकेको छैन। मंगलबार साँझसम्म थप 21 जनामा हैजाको संक्रमण पुष्टि भएको छ। यो सँगै महानगरमा हैजा संक्रमितको संख्या 114 पुगेको छ। पछिल्लो 24 घण्टाको अवधिमा संक्रमण दर घट्नुको साटो बढ़दै गएको छ। सोमबारसम्म 93 जनामा हैजा देखिएको थियो। जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिका प्रवक्ता सुमन चन्द्र ठाकुरका अनुसार हालसम्म भएको आरडीटी परीक्षणबाट 114 जनामा हैजा पुष्टि भएको हो। नारायणी अस्पतालमा 43 र तराई अस्पतालमा 38 जनामा हैजा संक्रमण पुष्टि भएको छ। नेशनल मेडिकल कलेजमा 15, भवानी वीरगंज हेल्थ केयर र मंगलमय प्याथोलोजीमा 3-3 जनामा, अली अर्थो र एडवान्स मेडिकेयर अस्पतालमा 2-2 जनामा तथा नारायणी सेन्टर, नेपाल इन्डो, निलकण्ठ, नेपाल मेडिसिटी, बयदा र सर्वोत्तम अस्पतालमा 1-1 जनामा संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले जनाएको छ। महानगरका विभिन्न अस्पतालमा 179 जना झाडा पखाला तथा हैजाका बिरामी उपचारारत छन्। मंगलबार साँझसम्म 223 हैजा र झाडा पखालाका बिरामी डिस्चार्ज भई घर फर्किसकेका छन्। अझै नियन्त्रण भएन हैजा संक्रमण, कान्तिपुर दैनिकको खबर हो यो। जड़ीबुटीको ट्रकमा भेप तस्करी, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ। अन्नपूर्ण पोस्ट लगायत अन्य पत्र पत्रिकाले पनि आज यो खबरलाई प्राथमिकता दिएका छन्। हुम्लाको हिल्सा नाका जहाँबाट एकातिर तीर्थयात्रीहरू कैलाश मानसरोवर पुग्छन्, अर्कोतिर हुम्लाका स्थानीय नागरिकहरू दैनिक उपभोग्य सामान आयात निर्यात गर्छन्। तर पछिल्लो समय त्यहाँ दैनिक उपभोग्य सामानहरू आयात निर्यात मात्र हुँदैनन्, अवैध सामानहरू वैध बनाएर तस्करहरूले कालो धन कमाउन उपयुक्त गेट वे नै बनेको छ। 3 दिन अगाडि मात्र जड़ीबुटी सेतक चिनीका नाममा डिभिजन वन कार्यालयद्वारा छूट पूर्जीसहित हुम्लाबाट हिँडेको कन्टेनर दैलेखको खिड़की ज्यूलाबाट सशस्त्र प्रहरीको फन्दामा पर्यो। हुम्लाबाट निर्वाचित सांसद तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीका सहोदर भाई लुकज शाहीले संकलन तथा छुट पूर्जी दिएको हुम्लामा संकलित जड़ीबुटी लोड भएको लेख गरी पठाइएको कन्टेनरमा करिब 39,100 थान विद्युतीय चुरोट भेप फेला परेको छ। जड़ीबुटीको ट्रकमा भेप तस्करी, अन्नपूर्ण पोस्टले खबर बनाएको हो। कटानको उच्च जोखिममा बरहा क्षेत्र, गोर्खापत्र दैनिकको खबर लिँदैछु यति बेला। सप्तकोशी नदीको बाढ़ी र कटानको उच्च जोखिममा बरहा क्षेत्र मन्दिर पर्दै आएको छ। हरेक वर्षामा सप्तकोशीमा आउने बाढ़ीसँगै धरतीकै पहिलो तीर्थ बरहा क्षेत्र मन्दिर र जोड़िएको बस्ती उच्च जोखिममा पर्दै गएको हो। बर्खामा नदीले पूर्वी र कोका खोलापट्टिको साइडबाट उत्तरी सिडीसम्म बाढ़ी आउने गरेको छ। बराहा क्षेत्र नगरपालिका एकमा अवस्थित 3,000 वर्ष अघिको इतिहास बोकेको बराहा क्षेत्र मन्दिर जोखिममा पर्दै आएको छ। सप्तकोशी र कोकाह नदीको संगमबाट करिब 300 फीट माथि रहेको मन्दिरमा प्रत्येक वर्ष आउने बाढ़ीले पूर्वी किनारमा धक्का दिँदै आएको बराह क्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, पछिल्ला केही वर्षदेखि बाढ़ीको उच्च जोखिममा परेको मन्दिर र मन्दिर परिसरको बस्तीलाई जोगाउन तीनै तहका सरकारसँग हार गुहार गरिरहेका छौं। मन्दिरको संरक्षण गर्न डीपीआर नै तयार गरेर बाढ़ीबाट मन्दिरलाई जोगाउन जरूरी छ। नदीको कटान सामान्य रोकथाम हुँदै आए पनि दीर्घकालीन समाधान खोज्नुपर्ने उहाँको भनाइ छ। कटानको उच्च जोखिममा बराहा क्षेत्र, गोर्खापत्र दैनिकको खबर हो यो। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार देशभर भाड़ाको घरमा बस्ने परिवार संख्या 8,52,587 पुगेको छ। यो कुल परिवार संख्याको 12.8% हो। पछिल्लो जनगणना अनुसार देशभर कुल 66,60,841 परिवार रहेका छन्। प्रतिवेदनले आवास परिवारको लागि आधारभूत आवश्यकता भएको र नेपाली समाजमा अक्सर परिवारको चाहना आफ्नो एउटा घर होस् भन्ने देखिएको उल्लेख गरेको छ। त्यसै कारण पनि कुल परिवार मध्ये आफ्नै घरमा बस्ने परिवारको संख्या 57,28,323 छ। यो कुल परिवार संख्याको 86% हो। त्यसबाहेक संस्थागत घर र अन्यमा बस्ने परिवार संख्या बराबर अर्थात 39,965 परिवार 0.6% रहेको छ। तथ्याङ्कले नेपालमा अधिकांश परिवार आफ्नै घरमा बसोबास गरेको देखाएको छ। भाडामा बस्नेहरूले पनि रोजगारी, काम, व्यापार, व्यवसाय, अध्ययन आदिका कारणले व्यक्ति वा परिवार भाडामा वा अन्य प्रकारका आवासीय सुविधा उपभोग गरिरहेको हुने संकेत गरेको छ। भाडाको घरमा बसोबास गर्ने परिवार 8.5 लाख। कारोबार दैनिकको खबर हो यो। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। पानीकै लागि खेतमा बास शीर्षकमा हिमालय टाइम्सले खबर बनाएको छ। पानीकै लागि खेतमा बास भनेको सुन्दा अचम्म लाग्न सक्छ, तर सर्लाही सहित तराई मधेसका किसानहरूले अहिले भोगिरहेको नियति हो यो। लामो खडेरीका कारण किसानले लगाएको धान बाली सुक्न थालेपछि खेतमा पानी लगाउनकै लागि उनीहरू रातभर पालो कुरेर बस्नुपर्ने बाध्यता छ। आफूलाई चाहिने खटिया, पाल र झूलको सहारामा सुनसान खेतमा उनीहरू अहिले पालो लगाएरै रात कटाइरहेका छन्। दिनमा भोल्टेज कम हुँदा पानी तान्न समस्या भएपछि उनीहरू रातमा पानी तानेर खेतमा लगाउन बाध्य भएका हुन्। राति खेतमा बस्दा एकजना बस्न नसक्ने, दुईजना बस्न ठाउँ नपुग्ने, त्यसमा पनि सर्प र लामखुट्टेको डर रहने उनीहरू बताउँछन्। पानीकै लागि खेतमा बास हिमालय टाइम्सको खबर हो यो। हिमालय टाइम्सले नै अर्को खबर पनि प्रकाशित गरेको छ। तरकारी खेतीले बदल्दै जुम्ला कोट गाउँका महिलाको मुहार शीर्षकमा जुम्लाको तिला गाउँपालिका 8 स्थित जुम्ला कोट गाउँका महिला पछिल्लो समयमा तरकारी खेती उत्पादनमा व्यस्त हुने गरेका छन्। 5 वर्ष अगाडि तरकारी खेतीमा कुनै रूचि नराखेका यहाँका महिला अहिले गाउँमा विभिन्न प्रकारका सिपमूलक तालिमदेखि तरकारी खेती लगाउन ज्ञान प्राप्त भएपछि तरकारी खेतीले बदल्दै जुम्ला कोट गाउँका महिलाको मुहार। वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र नेपाल जुम्लाले सञ्चालन गरेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले जुम्लाकोट गाउँका महिलाको आय आर्जनमा सुधार ल्याएको छ। यी दुईवटै प्रसंग हिमालय टाइम्सबाट लिएका हौं। पूर्व पश्चिम राजमार्ग विस्तार 18 महिनामा 25% काम, नयाँ पत्रिका दैनिकको खबर हो यो। बंगलादेशको ढाका हुँदै नेपालको पूर्वी नाका काकडभिट्टादेखि पूर्व पश्चिम राजमार्ग जोड्ने एसियन राजमार्ग अन्तर्गत काकडभिट्टा लौकही सड़क विस्तार कार्य 18 महिनामा 25% काम भएको छ। एसियाली विकास बैंकको 300 मिलियन डलर ऋण सहायता र नेपालको लगानीमा 4 लेनमा विस्तार हुँदै गरेको काकडभिट्टा लौकही सड़कलाई 2 खण्डमा विभाजन गरिएको छ। 2 लेनको पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा विस्तार गर्ने गरी भइरहेको दुवै खण्डको काम 25% पूरा भएको काकडभिट्टा लौकही सड़कको पूर्वी र पश्चिम खण्डले जनाएको छ। यो खबर नयाँ पत्रिका दैनिकबाट लिएका हौं। अन्तर्राष्ट्रिय फुटबल खेलाउन दशरथ रंगशाला फेरि अयोग्य, नयाँ पत्रिका दैनिकले नै यो खबर पनि छापेको छ। एसियन फुटबल महासंघ एएफसीले साउदी अरेबियामा 2027 हुने एएफसी एसियन कपको छनौट अन्तर्गत भियतनाम र मलेसिया विरूद्धका खेल दशरथ रंगशालामा खेलाउन नमिल्ने जनाएको छ। एएफसीको प्राविधिक कमिटिले दशरथ रंगशाला अन्तर्राष्ट्रिय स्तरको मापदण्ड नपुगेको भन्दै यहाँ खेल खेलाउन नमिल्ने निर्णय गरेको छ। एएफसीको यो निर्णयपछि नेपाली राष्ट्रिय पुरूष फुटबल टोली पुनः एकपटक दशरथ रंगशालालाई घरेलु मैदानका रूपमा प्रयोग गर्न वञ्चित भएको छ। नयाँ पत्रिका दैनिकको खबर हो यो। र पर्यटकको रोजाईमा अन्नपूर्ण क्षेत्र, नागरिक दैनिकको खबर हो यो। 2079 साउनमा अन्नपूर्ण क्षेत्रमा 3,271 जना विदेशी पर्यटक भित्रिएका थिए। त्यो संख्या 2080 साउनमा 5,401 पुगेको थियो। 2081 साउनमा भने अन्नपूर्ण क्षेत्रमा पुग्ने विदेशी पाहुनाको संख्या 5,710 थियो। पाहुना आगमनको त्यो संख्या बढ़ेर यो साउनमा अन्नपूर्ण क्षेत्र घुम्न जाने विदेशी पाहुनाको संख्या 11,824 पुगेको छ। पर्यटकको रोजाईमा अन्नपूर्ण क्षेत्र, नागरिक दैनिकको खबर हो यो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने उत्तम पाण्डे र राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।